तपाईं एसबीएस नेपालीको साथमा हुनुहुन्छ।
नमस्ते, एसबीएस नेपाली पोडकास्टको यो नयाँ अङ्कमा तपाईँलाई स्वागत छ। श्रोतावृन्द, गत वर्षको जेनजी प्रदर्शनका बेला आफ्नो देब्रे खुट्टामा गोली लागेको रवि भण्डारी बताउँछन्। त्यही खुट्टाको उपचार उनी अझैसम्म पनि गराइरहेका छन्। सिन्धुलीका भण्डारी घाइते हुनुअघि एक राइड सेयरको काम गर्थे। उनी कमाउनका लागि भनी विदेश जाने योजना पनि बनाउँदै थिए, तर गएको एक वर्ष ती योजनाभन्दा परको संघर्षमा बितेको उनले नेपाल संवाददाता प्रतीक्षा दुलालसँगको कुराकानीमा बताएका छन्। सोही कुराकानी अब पडकास्टमा सुन्नतर्फ लागौं र हामी तपाईँलाई जानकारी गराउन चाहन्छौ कि यस कुराकानीमा समावेश केही विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ।
तपाईँ पठाउ गरेर बसिरहेको मान्छे
परि परिवारको मान्छे पनि हो, अलिकता जोइन्ट फ्यामिली पनि हो, सबै घरको जिम्मेवारी पनि मिलिने बहन गरिरहेको। मेरो हजुरबा हजुरआमा पनि लगभग 82-85 वर्षको हुनुहुन्छ, हजुरबा हजुरआमा। अनि लगभग हाम्रो 9-10 जनाको परिवार हो। मेरो छोरा, मेरो छोरी पनि छ, एउटा श्रीमती भइहाले, श्रीमती छोरी, श्रीमती छोरी मेरो 15 महिनाको भयो अहिले। अनि भाइ यहीँ 12मा पढ्दैछ, उसलाई पनि पढाउने मिलिने खर्च सबै म आफै व्यवस्थापन गरिरहेको थिएँ एउटा काम गरेर। जुन अहिलेको अवस्थाले चाहिँ अब यस्तो अवस्था आइरहेको छ कि अब हस्पिटल फलोअप आउनु पर्दाखेरि पनि अब खर्च खोजेर हिँड्नुपर्ने अवस्था, त्यस्तो बाध्यता आइरहेको छ। जुन परिवारको समस्या त छँदैछ, ऋणमा डुब्नु पर्ने डुबेको छँदैछ, दिन प्रतिदिन खर्च बढेको बढेछ, यसरी चलिरहेको छ दिनचर्या अहिलेसम्म।
अहिले चाहिँ के गर्नुहुन्छ? घाइते भइसकेपछि त तपाईँको त्यो पठाउ चलाउने पहिलाको व्यवसाय काम भएन,
परिवार के भरमा बाँचिरहेको। परिवारले जति दुःख गर्नुभएको छ, अब उहाँहरूले अब जति सक्नु भएको छ जस्तो छ त्यसै अनुसारले चलिरहेको छ अहिले चाहिँ।
भनेपछि तपाईँको चाहिँ सरकारसँग उपचारको मात्र होइन, उपचार पछि रोजगारीको व्यवस्था पनि गरिदियोस् भन्ने छ।
हामीले हाम्रो यो मेन अब हाम्रो घाइतेको अहिलेको मेन भनेको स्वास्थ्य शिक्षा रोजगार, त्यो तिनवटालाई प्राथमिकतामा राखेर अगाडि बढ्ने हो भने सबै हामीले त्यही 21 बुद्धि मागहरू पनि राखेको छौँ। 21 बुद्धि 23 बुद्धि माग राखेको छौँ। 23 बुद्धि मागलाई प्रेमले 24 बुद्धि बनाइदिनु भयो उहाँहरूले पनि। अब अलिकता कि हाम्रो पनि घाइतेहरू पनि सबै क्याटेगोरी 4 क्याटेगोरीमा छुट्याउनु भएको छ। 2 क्याटेगोरीलाई समावेश हुने गरी त सिराटीलाई छ अलिकता पक्षपात भएको हिसाबले वर्गीकरणमा पनि अब त्यो उतापट्टिबाट आएको नि निर्देशन अलिकता फरक पर्ने भएर गर्दाखेरि त कार्यान्वयनमा आएको छैन। र सिराटीलाई अलिकता अन्याय भएको हिसाबले गर्दाखेरि अलिकता कार्यान्वयनमा परिमार्जन गरेर कार्यान्वयनमा ल्याउनुहुन्छ भन्ने आशा राखेको छु।
जेएनजी आन्दोलन सुरु भएको चाहिँ वर्ष दिन भयो होइन, यो एक वर्षलाई चाहिँ कसरी समीक्षा गर्नुभएको छ?
एक वर्षलाई त एकदम दर्दनाक के भन्ने सम्झिन पनि मन लाग्दैन, जुन त्यो कालो दिनहरू होइन, त्यो दिनलाई सम्झिन पनि मन लाग्दैन, जुन पीडाले कुराबाट भोगिरहेको अहिले पनि त्यही पीडामा हुँदाखेरि दिन रातै त्यही दिनको याद आउँछ, त्यही भएर यो दिन सम्झिनै मन लाग्दैन।
तपाईँ चाहिँ के कारणले जानुभएको थियो त्यो आन्दोलनमा समर्थन गर्नु?
सुशासनदेखि लिएर बेटी जुन हटाउनु पर्ने त्यो नारा दिएर त्यसको लागि चाहिँ गएको हामी जान चाहिँ। तर हुन चाहिँ लगभग सबै अब त्यतिखेरको माहौल के बनियो कि अब देशमा अब यतिसम्म मान्छेसँग यतिसम्म गर्छ कि पुरानो नेता पुरानो पार्टीसँग सबैसँग यतिसम्मको भेडा रहेछ कि मान्छेहरू लामो लस्कर त्यतिर जुन त्यो नारालाई मान्छेहरूले यतिसम्म मन पराइदिनु भयो कि सबैको घर घरको सबैको मान्छेको पीडालाई त्यहाँ समावेश भएको हिसाबले सबैजनाको उपस्थिति देखियो त्यो बेला।
अलिकति तपाईँको बारेमा भनिदिनुहोस् न, तपाईँ के गर्नुहुन्थ्यो त्यो बेला?
म चाहिँ घर सिन्धुली, म चाहिँ खास गरी यहीँ काठमाडौँमा भाइलाई पढाउनु बसिरहेको, घर परिवार पनि म आफै हेरिरहेको, र अब यहीँ यति यता बस्दा बस्दै पनि नेपालमा केही नहुने भइसकेपछि बाहिर वैदेशिक रोजगारको लागि कोसिस गर्नको लागि पनि भनेर म काठमाडौँ छिरेको हो। अब त्यही भात 82-81 छिरेको म काठमाडौँ, त्यति यहीँ काठमाडौँ म पठाउ गरेर अहिले यही जीवन निर्वाह त्यसै पनि गएर।
अब एक वर्ष भयो होइन तपाईँ जेएनजी आन्दोलनको घाइते, बिचमा तपाईँहरूले समर्थन गरेको 2 सरकार आएको छ, तपाईँहरूको यो उपचार लगायतको कुराहरू के कसरी अगाडि बढिरहेको छ?
उपचारहरू लगभग 3-4 महिनादेखि अगाडि 5-6 महिना अगाडिसम्म त सबैतिर अब रोगन गभर्मेन्ट गर्ने सबैतिर भइरहेको थियो, सबै सहजै थियो त्यतिखेरसम्म चाहिँ। जब अन्तरिम सरकार हुँदाखेरिदेखि लिएर त हुँदा केही समय पछि सहजै थियो, हल अब अहिलेको अवस्थादेखि लिएर चाहिँ अब त्यही सरकारी हस्पिटलहरू तोकिदिनु भएको छ गभर्मेन्टले, तर हस्पिटलमा जाँदा पनि भनेको जस्तो उपचारहरू छैन कि, अब दबाईहरू सबै बाहिरै किन्नुपर्ने, अब टिकटदेखि लिएर उसको लागि चाहिँ फ्री, तर दबाईहरूदेखि लिएर हर कुरा बाहिरै किन्नुपर्ने अवस्था छ, तर फ्री भनेर त फ्रीवाला छैन।
श्रोतावृन्द, यो कुराकानी जारी रहनेछ एसबीएस नेपाली पडकास्टमा यो छोटो ब्रेक पछि।
भनेपछि तपाईँहरूसँग भएका सहमति सहमति चाहिँ कार्यान्वयन भएको छैन भन्ने
परिवारको अहिलेसम्म कार्यान्वयन के अरे बाहिर चाहिँ देखा लगभग के अरे उसमा आइसकेको छ, न्युजदेखि लिएर हर कुरा भइसकेको, कार्यान्वयन भएको छैन भन्नु चाहिँ छ, तर अहिलेसम्म कुनै पनि अहिलेसम्म घाइते र मृतक परिवारहरूको लागि न्याय हुने खालको जुन नाग मुद्दाहरू अहिलेसम्म कार्यान्वयन भएको छ।
अब यो सँगै चाहिँ होइन तपाईँहरूकोले मुद्दा उठाउनु भएको चिजलाई ओनरसिप लिएर आएको सरकार छ अहिले होइन, यही सरकार पनि को पनि करिब 5 महिना चाहिँ कार्यकाल बितिसक्यो। तपाईँहरूले जुन स्पिरिट थियो नि त्यो आन्दोलनको, जेएनजी आन्दोलनको, त्यो अनुसार सरकारको काम कारवाहीलाई कसरी हेर्नु भएको छ?
अहिलेको अवस्थामा अब पहिलेका त धेरै पिटिटीहरू छन्, एकैचोटि हामीले अब 100 मा 100 पुज्या पनि होइन, जति पनि अब हुनुपर्ने परिवर्तन होला बिस्तारै होला, त्योभन्दा पहिले अब जुन रगत टेकेर आएको सरकारले अब एउटा चेन्जी घाइतेदेखि लिएर मृतक परिवार सम्बन्ध समेटेर अगाडि बढ्न सक्दैन, या यिनीहरूको सामान्य माग मुद्दाहरू उनीहरूको कार्यान्वयन गर्न त्यति ढिला सुस्ती हुँदाखेरि चाहिँ अलिकता नराम्रो चित्त चाहिँ ढुक्नु पनि ढुक्कि नै हाल्छ।
सरकारको अरू कामहरूलाई कसरी हेर्नु भएको छ?
अरू कामहरू अब पहिला भन्दा बेटर भइरहेको छ, त्यसमा त हामी सबैले साथ सपोर्ट सधैँ छँदैछ, नयाँ त्यही पनि अब हामीले पुरानोलाई फालेर नयाँबाट केही हुन्छ भनेर आश गरेर ल्याएको आजको त्यो भर्खर फलेको छ, त्यसलाई अब अहिले नै निभाउने त कोसिस त अवश्य हुँदैन, समय छ उहाँहरूले अब सकेसम्म उहाँहरूले कार्यान्वयन ल्याउनुहुन्छ, देशलाई विकासतिर लानुहुन्छ भन्ने विश्वस्त छौँ। अहिलेसम्म हाम्रो आश मरिसकेको छैन, निराशमा परिवर्तन भएको तर आश चाहिँ अझै मरिसकेको चाहिँ छैन, निराशै छौँ। जति पनि घाइते जति पनि मृतक परिवार मृतकहरू अब जति पनि मृतक मृत्यु हुने उहाँहरू सबैको आत्माले शान्ति पाएको छैन, विशेष उहाँको शान्ति पाउनलाई उहाँहरूको माग जुत्ता लिएर अगाडि बढ्नुभएको छ, त्यसलाई कारण नहुन्जेलसम्म देश विकास नहुन्जेलसम्म मृतकले पनि न्याय पाउँदैन, घाइतेले पनि न्याय पाउँदैन।
तपाईँको उपचार चाहिँ के कसरी बढिरहेको छ, अगाडि कति समय लाग्छ के छ?
भन्नुपर्दा मेरो चाहिँ उपचार टिचिङमा भएको हो, टिचिङमा हुँदाखेरि अब त्यहाँनिर अब मेरो हुँदैन, मेरो अब यहाँबाट धेरै इन्फेक्सन बढिसकेपछि खुट्टा काट्नु पर्छ भन्न थाल्नुभयो उहाँ, अनि उहाँ भइसकेपछि त्यतिखेरि अब सुरुमा हामी नेपाल ग्रुप हुनुहुन्थ्यो, सुदन गुरुङ पनि हुनुहुन्थ्यो, उहाँहरूको ग्रुप उहाँ टिमहरू आएर त्यहाँबाट चाहिँ मलाई ट्रान्सफर गरेर बिएनपी लिएर आउनु, प्राइभेट हस्पिटलमा लिएर आउनुभयो। मेरो खुट्टाको मेन पर्सनको श्रेय चाहिँ मेरो पर्सनल तर्फबाट चाहिँ अरू घाइतेहरूलाई कति के गर्नुभयो, चाहे उहाँ के गर्नु थाल्नु, त्यसो मेरो पर्सनल मेरो लागि चाहिँ सुगन दाईले मेरो खुट्टाको ध्यान बचाउनु भएको
हो। तर अहिले चाहिँ तपाईँलाई त्यो उपचार छप उपचारको क्रममा चाहिँ अप्ठ्यारो
पर्छ, धेरै नै समस्या चाहिँ भइरहेको छ, जाँदाखेरि थेरापीमा जाँदा पनि अब सबै स्किमहरू सकिसके यसमा हाम्रो प्राइभेटमा हुँदैन, प्राइभेटमा अब गभर्मेन्टले पनि हाम्रो लागेको जति पनि खर्च हुन्छ त्यो अनुसारको पेमेन्ट गर्दैन गभर्मेन्टले, गभर्मेन्टले रुल अनुसार गर्छ, हाम्रो प्राइभेटमा त्यो गर्दा हुँदैन भन्ने कुरो हुन्छ, त्यही भएर प्राइभेटमा अब गभर्मेन्टबाट हुँदैन भनेर खुट्टा काट्नुपर्छ भनिसकेपछि अब मेरो 2-3 गोली बाँकी नै हुँदाखेरि पनि यो टिचिङले चाहिँ मेरो खुट्टामा अब खुट्टा काट्नुपर्छ भनेर पठाएको हो, अब हुँदैन भनेर खुट्टालाई पनि बचाउनु भएको छ, बिएनपीले बचाउनु भएको छ, तर सबै बिएनपीको विवेक बास्कोटा सरस्वतीलाई पनि धेरै धेरै नै सम्झिन चाहन्छु, यो बेला होइन मेरो दिदी पनि बचाउनु भएको उहाँहरूले, जुन अब उहाँसम्म लगाउनु हुने उहाँहरूले धेरै गर्नुभएको छ मेरो लागि चाहिँ, अब धेरै छु
र श्रोतावृन्द एसबीएस नेपाली पडकास्टमा सुन्नुभयो जेएनजी आन्दोलनका क्रममा घाइते भएका रवि भण्डारी नेपाल संवाददाता प्रतीक्षा दुलालसँग कुराकानी गर्दै। यो सँगै हामी तपाईंलाई जानकारी गराउन चाहन्छौं कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध छैन। र श्रोतावृन्द, यी विषयहरूबारे कुराकानी गर्दै गर्दा यदि तपाईँलाई मानसिक स्वास्थ्य सम्बन्धी परामर्श वा सहयोग चाहिएको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ। लाइफलाइन 1311114, बियोन्ड ब्लू 1300224636, सुसाइड कल ब्याक सर्भिस 1300659467 र 5-25 वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन 1800551800। दोभाषी सेवाका लागि 1314050 फोन गर्नुहोस् र आपतकालीन अवस्थामा भने 000 अर्थात 000 फोन गर्नुहोस्। यस्तै अन्य सामग्रीका लागि अनलाइनमा एसबीएस नेपाली पोडकास्ट भनी सर्च गर्नुहोस् वा हाम्रो वेबसाइट sbs.com.au/nepali जानुहोस्।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसपीएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।